What is the way of this? Jealousy can. What is the way of that? Jealousy can. What is the way of this? Jealousy can. Tariqa. الحمد لله رب العالمين الصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جو مجھ پر درود پاک پڑھنا بھول گیا وہ جنت کا راستہ بھول گیا۔ صلی اللہ علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم صلاۃ و سلام علیک یا سید یا رسول اللہ۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی تعلیمات میں دیکھا جائے تو ایک مسلمان کے دل میں خوشی داخل کرنا یہ بڑا ویلیویبل ہے، اور حضرت فقیہ ابو الیاس سمرقندی رحمۃ اللہ تعالی علیہ نے تنبیہ الغافلین کے اندر ذکر فرمایا، افضل ترین فضیلت والے کاموں میں سے ایک افضل ترین کام یہ ہے، ایک افضل ترین عمل یہ ہے کہ مسلمان کے دل میں خوشی کو داخل کیا جائے۔ آج ہم نے پروگرام کے اندر جن موضوعات کو لے کر کے چلنا ہے اس کے اندر ایک بات یہ بھی ہے کہ خوش رہنے کا طریقہ۔ ہر کوئی خوش رہنا چاہتا ہے، غمگین یوں بولیے کہ لوگ نہیں رہنا چاہتے، لیکن نگران شورا سے آج ہم اس بارے میں بھی بات کریں گے کہ کیا کوئی غم بھی ہے کہ جو زندگی میں ہونا چاہیے۔ ویسے تو لوگ یہی سوچتے ہیں کہ ہماری زندگی میں خوشیوں کا سویرا ہونا چاہیے، غموں کا بسیرا یہ نہیں ہونا چاہیے، لیکن یہ ہم نگران شورا سے معلوم کریں گے انشاءاللہ الکریم کہ غم بھی کوئی زندگی میں ہونا چاہیے یا نہیں، ایک بات۔ پھر دوسرا، ہم کس طریقے سے خوش رہ سکتے ہیں اس پر بات کریں گے، اور تیسرا، قبلہ نگران شورا سے ہم انشاءاللہ الکریم اس موضوع پر بھی بات کریں گے کہ ہم کس طرح مسلمانوں کے دل میں خوشی داخل کر سکتے ہیں۔ مدنی چینل کے ناظرین، سمجھنے کے لیے ایک حکایت بیان کی گئی ہے کہ ایک آدمی نہر کے کنارے بیٹھا تھا اور اس کا دوست وہاں قریب سے گزرا، اس نے دیکھا کہ میرا فرینڈ ہے یہ نہر کنارے بیٹھا ہوا ہے۔ اس نے اسے پوچھا کہ آپ یہاں نہر کے کنارے بیٹھے ہوئے؟ اس نے کہا ہاں یار، زندگی میں سے سکون ختم ہو گیا ہے، گھر میں بیوی بچوں کا شور شرابہ ہے، نیند ہے کہ پوری نہیں ہوتی، اب میں ذہنی الجھن کا شکار ہوں، اور جب میں بہت زیادہ پریشان ہوتا ہوں تو پھر میں یہاں آ کر کے نہر کے کنارے بیٹھ جاتا ہوں، اور اس سے مجھے سکون ملتا ہے اور میں مزید سکون کا متلاشی ہوں، کوئی بات ہے کہ مجھے سمجھ میں آتی نہیں ہے۔ کیا ہوا مدنی چینل کے ناظرین، اس کے فرینڈ نے کہا کہ ساتھ والی بستی میں ایک حکیم صاحب ہیں، بڑے زبردست آدمی ہیں، آپ جائیں اور ان سے جا کر کے اپنا کچھ مشورہ کریں تو وہ آپ کو کوئی ٹریٹمنٹ بتائیں گے، کوئی حل بتائیں گے، آپ کے بہتری کا سامان ہو جائے گا، بہرحال جو وہ بولیں وہ کر لیجئے گا۔ اس نے کہا ٹھیک ہے، چنانچہ یہ حکیم صاحب کے پاس گیا۔ حکیم صاحب نے کہا بھیا ایسا کرو، بھائی میاں آپ ایک مرغا گھر پر لے آؤ۔ اس نے دل میں کہا کہ میں تو پہلے ہی شور سے تنگ ہوں، اوپر سے حکیم صاحب کہہ رہے مرغا لے آؤ۔ اس نے جناب علی مرغا لیا، گھر پہ لے آیا، گھر پہ مرغا لے کر آیا تو بچوں کی تو سمجھ لے عید ہو گئی، پہلے خالی بچوں کا شور تھا، آپ بچوں کا شور بھی تھا اور ساتھ میں مرغے کا شور بھی تھا۔ بہرحال تین دن اس نے گزارے بے سکونی کے اندر، پھر پہنچا جناب حکیم صاحب کے پاس اور جا کر کے بتایا ساری صورتحال کو کہ میں تو آپ کے پاس سکون کی تلاش میں آیا تھا تو آپ نے تو مجھے مزید بے سکونی کے رستے پر چلا دیا ہے۔ مدنی چینل کے ناظرین، حکیم صاحب نے کہا اچھا بھیا ایسا کرو، اب آپ جو ہے نا وہ ایک کتا بھی خرید لو اور تین دن بعد آنا۔ اس کا جی چاہا کہ میں حکیم صاحب کی طبیعت ہری کروں کہ آپ یہ کیا مشورہ مجھے دے رہے ہیں، میں تو پہلے شور سے تنگ ہوں، سکون چاہ رہا ہوں۔ بہرحال یہ جناب کتا بھی گھر پہ لے کر گیا، آپ کتے نے بھونکنا شروع کر دیا، پہلے بچوں کا شور تھا، پھر مرغے کا شور تھا، ساتھ میں کتے کا بھی شور، کیا ہو گیا، گھر کے باہر باندھا ہوا تھا، وہ بھی اپنے معاملات کر رہا تھا۔ پھر تین دن بعد حکیم صاحب کے پاس گیا، حکیم صاحب نے کہا بھیا ایسا کرو کہ گدھا جو ہے نا وہ لے لو آپ، تو مرتا کیا نہ کرتا، اس نے گدھا بھی خرید لیا۔ اب جناب جو ہے وہ بچوں کا شور، مرغے کا شور، کتے کا شور، ساتھ میں گدھے کا بھی کیا ہے شور، یہ سب شور جمع ہو گئے، محلے کے لوگ آ کے کہ یہ گھر کیا بنا لیا، ہم نے زو بنا دیا، اتنا کچھ رکھا ہوا ہے اور اتنا ہمارا بھی سکون برباد ہو رہا ہے، تو پریشان اور ہو گیا۔ حکیم صاحب کے پاس آیا، نے کہا حکیم صاحب میں تو زندگی میری تو برباد ہو گئی ہے، آپ کے پاس علاج کروانے آیا تھا، آپ نے مجھے پھنسا دیا۔ اور حکیم صاحب نے کہا ایسا کرو بھائی گدھے کو نکالو، گدھے کو نکالا، آدھی قیمت پہ گدھا بیچ دیا۔ اب جناب علی दोबारा अगले दिन फिर हकीम साहब के पास गया, उन्होंने कहा अच्छा भाई ऐसा करो अब कुत्ते को भी रुख्सत करो, तो कुत्ते को भी क्या कर लिया, उसको भी छोड़ दिया। अगले दिन फिर आया, उन्होंने कहा अच्छा ऐसा करो मुर्गे को भी निकाल दो, मुर्गे को भी निकाल दिया। अब जैसे जैसे इसने चीजें माइनस करता गया, वैसे वैसे ये सुकून में समझने आता गया, इसको वो साउंड जो था जो तंग करता था, जो शोर इसको परेशान करता था, वो कम होता रहा। अब जनाब जब ये तीसरे दिन फिर हकीम साहब के पास गया, उन्होंने कहा अच्छा ऐसा करो बच्चों को ननियाल भेज दो, बीवी को मैके भेज दो। इसने कहा नहीं हकीम साहब बस मुझे बात जो है समझ में आ गई। तो हकीम साहब ने कहा कि सुकून बंदे के अंदर होता है और बंदा उसको बाहर बाद उसका तलाश कर रहा होता है, और कुछ चीज़ें अल्लाह ताला की नेमतें होती हैं लेकिन बंदा उनको अपने लिए जहमत समझकर खुद ही अपने आप को बेसुकून कर रहा होता है। तो औलाद ये अल्लाह ताला की एक नेमत है, तो अगर ये कभी शोर शराबा भी कर रही है तो इसमें बंदा एक्स्ट्रा सेंसिटिव होने की बजाय और बेसुकून जो है होने की बजाय अगर सूरत हाल को मेरा ख्याल है अच्छे तरीके से हैंडल कर ले तो ये बेसुकूनी से अपने आप को बचा सकता है। खुश रहने का तरीका प्रोग्राम में मैंने कहा आज इस पर बात करें, क्या फरमाएंगे आप?
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين। आप फरमा रहे खुश रहने का तरीका, गधे भी रख लो, कुत्ते भी ले आओ, मुर्गे भी ले आओ,
ये तो खुश रहने का तरीका
है। आहिस्ता आहिस्ता इनको निकालो तो फिर पता चलेगा खुश रहने का तरीका क्या होता है। अल्लाह पाक ने जिस हाल में रखा उस हाल में अपने रब से राजी रहे। और ये कि मैं ये समझता हूँ कि अगर आप खुश रहना चाहते हैं आप खुश रखना सीख लें।
मरहबा।
अगर आप खुश रखना सीखेंगे तो आपको इंशाल्लाह खुश रहना आ सकता है, वरना फिर यही होगा कि आप खुशियाँ ढूंढते रहेंगे, अपने लिए कंफर्ट जोन ढूंढते रहेंगे और दूसरों के लिए वो सो कहते हैं ना कि कुछ लोग खुदगर्ज किस्म के होते हैं, उनको दूसरों की खुशी और आराम का और आसानी का एहसास नहीं होता, वो अपने लिए कंफर्ट जोन ढूंढ रहे होते हैं। जब उनका जी चाहेगा तो घर में शोर भी होगा, जब उनका जी चाहेगा तो घर में कुछ भी नहीं होगा। तो यूं घर में एक अपने अंदाज से लेकर चलते हैं तो वो फिर अपने मूड पर चल रहे होते हैं। दूसरों की खुशियों में जब आप खुश होना सीख लेंगे तो इंशाल्लाह आप भी खुश रहना सीख लेंगे। सबसे बुनियादी बात यह है कि आप दूसरों की खुशियों में खुश हो, जबकि उस खुशी में खुश होना शरीयत को भी पसंद हो।
ठीक हो गया। सब ये जो मैंने बात की कि लोग जो है वो एक्स्ट्रा सेंसिटिव अपने आप को बना लेते हैं मिजाज के एतबार से, अंदाज के एतबार से, जैसे बच्चों का शोर है, आपके भी माशाल्लाह घर में आपके अपने बच्चे भी हैं और अब तो बच्चों के बच्चे भी हैं माशाल्लाह, तो आपके बच्चे तो बड़े हो गए लेकिन बच्चों के बच्चे जो हैं वो तो जिस सूरत हाल में है, तो आपके घर में अगर ये इस तरह बच्चों का शोर शराबा अगर हो रहा हो और आपने कोई तंजीमी काम करना हो, आप घर पर रहें या इस तरह से, तो आप सिचुएशन को कैसे हैंडल करते हैं?
ना मुझे कोई तंजीमी काम करना होगा तो मैं आगे पीछे हो जाऊंगा बच्चों को थोड़ी कोई दावत इस्लामी के दीनी काम का मैं मुकल्लफ रखूंगा कि भाई मैं काम कर रहा हूँ तो आप सब खामोश हो जाए।
आपने कभी आवाज नहीं लगाई खामोश, किसी की आवाज नहीं आई भाई
खामोश? सब घर में कुछ चीजें बेजा शोर कर रही होती चीजें, और शोर की जगह पर बच्चे शोर नहीं कर रहे होते, बच्चे मतलब कि कुछ वो हरकतें कर रहे होते जो इनको नुकसान दे रहा होता है ये, और बच्चे वो हरकत कर रहे होते हैं जिससे उनके अपने अखलाक और किरदार भी खराब हो रहे होते हैं। यानी इसका ये मतलब नहीं है कि बच्चे शोर कर रहे हैं तो ये एक दूसरे को मार रहे हैं, पीट रहे हैं, झंपे मार रहे हैं, तो ये मैं समझता हूँ कि ये घर में बच्चों को इस मामले में आपको समझाना चाहिए। वजह इसकी ये है कि अगर बच्चों को ये होगा ना कि ये सब करना चाहिए और आप बैठे हुए होंगे खाली देख रहे होंगे हाँ हाँ यार सही कर रहे हैं, तो जिस दिन बच्चे दूसरों के घरों पर जाएंगे तो उन पर भी सोफों पर भी उछल रहे होंगे और ये भी, क्योंकि उनको बच्चा कहे भाई ये तो होता है, हम तो अपने घर में ये कर रहे होते हैं। अच्छा फिर ये वहां भी जब आपके बच्चे होंगे तो वहां भी एक दूसरे के ऊपर चढ़ाई कर रहे होंगे, एक दूसरे के ऊपर बैठ कर घूसे मार रहे होंगे, तो ये कर रहे होंगे, तो आप तो लोग ये क्या करता, बोले मेरे घर में भी ये करते हैं हम तो खुश हैं, तो फिर आप कहेंगे कि यार बच्चों को तमीज सिखानी चाहिए। तो बच्चों को तमीज किसी के घर में जाकर नहीं, बच्चों को तमीज अपने घर में सिखानी चाहिए। तो बच्चों को खेलने में, बच्चे आपस में जब खेलेंगे तो एक कुछ जैसे एक दूसरे के साथ खेल रहे हैं, दौड़ रहे हैं, भाग रहे हैं और वो इस तरह की गेमिंग कर रहे हैं, फिजिकल गेमिंग कर रहे हैं, तो डेफिनेटली इसमें तो शोर बचेगा। और इस तरह के और भी बच्चे कुछ ना कुछ कर ही रहे होते हैं, तो वो एक अलग चीज होती है, वो एक घर की रौनक बनती है। यानी कभी जैसे हम घर जाएं और कुछ तरह का ना हो, तो मैं तो कहता हूँ कि क्या बता घर में सन्नाटा है किधर के सारे, तो पता चलता है कोई इधर ट्यूशन चला गया, तो कोई किधर चला गया, कोई किधर चला गया, तो कोई सोया हुआ है, यार घर में कुछ रौनक नहीं है। तो बच्चों से तो घर में रौनक होती है, मगर इसलिए मैंने अर्ज कर दी कि बच्चों की रौनक वाली कैफियत को और बच्चों की बदतमीजी और बद अखलाकी वाली कैफियत के अंदर बड़ों को तमीज करनी पड़ेगी, वरना तो फिर वही होगा कि मैं गया हूँ बाज जगहों पर, तो मैंने देखा है बच्चों, यानी खुद हम मेहमान बन के कहीं गए हैं और उनके बच्चों ने जो उधम मचाई है, यानी मेजबान खुद परेशान है। अच्छा, एक तो आप किसी के मेहमान बन के गए, तो भी बच्चों के अखलाक आपको रुस्वा कर सकते हैं बच्चों का तरीका, या आपके घर पर कोई मेहमान बनकर आया है और अब आपके घर पे मेहमान बनकर आया और आप अब बच्चों को कमरे में बंद करो, खबर उतार इनको कमरे से बाहर निकालना, और हमारे मेहमानों के आगे हमारी बेइज्जती कराएंगे, तो आपको ये क्यों फीलिंग हुआ कि आपके बच्चे आपकी बेइज्जती कराएंगे? क्योंकि बच्चे आएंगे और बच्चे वो काम करेंगे। देखिए, बच्चों का आना, मेहमानों के साथ बेतकल्लुफ होना, उनके साथ सलाम करना, उनके साथ बैठना, ये सब करना, और जो एक नॉर्मल बच्चों वाला अंदाज होता है वो करना, उससे कोई भी वो नहीं फीलिंग होती। लेकिन आप ये नोट कर लें, जब बच्चे के अंदर कुछ मैनर्स और इस तरह की चीजें होती है ना, तो आप कहीं जाएं या आपके पास कोई आए, आपको कम अज कम मेहमान ये जरूर कह देता है या मेजबान कह देता है, माशाल्लाह बच्चा आपका बड़ा तमीज वाला है। अच्छा, इससे आपका सीना चौड़ा होता है। अच्छा, बाद वक्त बच्चा फिर वो काम कर रहा था, अरे वाह कुछ भी है आ गया बच्चा, शरारती बहुत है, काबू नहीं नहीं काबू नहीं, वो तो खैर नहीं बोलना चाहिए, आपका बच्चा शरारती बहुत है, काबू नहीं आता किसी के भी, देखे इधर उधर झंपे मार रहा है। अच्छा, वो खस्ते से बोल तो रहा है, आप हसीना आए आप बोलो तो क्या बोले। तो ये चीजें भी समझनी है, तो घर की रौनक, बच्चों का शोर, बच्चों की जो माशाल्लाह जो मामला है वो अच्छे, मगर बच्चों को तरीका, मैनर्स, तमीज ये सिखाना भी अपने घर में जरूरी है, ताकि बाहर का मामला भी आपके कंट्रोल में रहे।
किस उम्र में आपको लगता है कि बच्चे सीखने की कंडीशन में होते हैं?
मेरा ख्याल है 3.5-4 साल के बाद बच्चा आ जाता है, बल्कि थोड़ा सा मतलब असल में ये भी बच्चे की भी अपनी होता है कि बाद बच्चे थोड़ा सा एडवांस होते हैं, कुछ बच्चे बहुत आगे जाकर समझ रहे होते हैं। मैंने अमीर सुन्नत को देखा है फॉर एग्जांपल कि कुछ बच्चे जैसे जमा हुए आपके पास, तो अब वो जो हरकतें करते हैं पापा उनको हरकतों से भी समझाते थे, फिर आकर शिकायतें करते थे, तो अमीर से फरमाते शिकायत नहीं फिर को आकर बुराई करेंगे, बुराई नहीं यानी शिकायत ना करने पर, बुराई ना करने पर अमीर सुन्नत बाकायदा छोटे छोटे बच्चों की तरबियत फरमाया करते थे।
बच्चों की तरबियत आप क्या आपको लगता है कि कुटाई से हो सकती है? बच्चों को अगर पकड़ के कूटा जाए या मारा जाए इस तरीके से हो सकती है?
नहीं, मतलब बच्चों के साथ ये कूटने मारने पिटने का मामला तो मेरा मुझे नहीं लगता कि इसकी कोई बहुत ज्यादा जरूरत पड़ सकती है।
आपको नहीं लगता ये वन टाइम इन्वेस्टमेंट, एक दफा कूट लें तो आइंदा बच्चे को पता चल जाएगा कभी ये करूंगा तो मुझे मारी पड़ेगी?
देखिए, एक आध दफा सख्ती कूटना तो अपनी जगह पर, सख्ती का जो मामला है वो बस इसको इस यूं समझिए कि जमा करके कोई एक का ऐसी सख्त सजा दे दी जाए जो कि जुल्म और ज्यादती और खिलाफ शरा ना हो, और वो बहुत सोच समझ की दी जाए कि उसके बाद फिर ये बच्चा करेगा नहीं।
बच्चे पर भी तशद्दुद की इजाजत तो नहीं है?
नहीं, कुछ भी नहीं, कुछ
ठीक,
और ये भी बहुत रेयर केस में मैं कह रहा हूँ।
ठीक हो,
ठीक है, और वो उसको इस तरह समझा कर दिया जाएगा फिर आइंदा वो ना करे। अच्छा, ज्यादा मारने से वही होगा जैसे मैंने पहले कहा था कि इतना ना डराओ कि डर ही निकल जाए। भाई बाप, अब नतीजा क्या निकलेगा? क्या होगा? मारी पड़ेगी ना, खा लेंगे। क्या होगा? डांटी पड़ेगी ना, खा लेंगे। तो जब बच्चा डांट को और मार को फिर कोई औकात ही नहीं देता, उसकी कोई औकात ही नहीं रहती, तो फिर क्या होगा? ये होता है।
ठीक है, ऐसा मैं एक और बात भी कहना चाह रहा हूँ कि इस चीज को भी आप जो है बयान कर दें कि हम बाज़ औकात दूसरों के बच्चों पर लेबल लगाने के लिए तो हम बड़ी जल्दी तैयार हो जाते हैं, अपने बच्चों बच्चे हमारे जो भी कर रहे हैं वो अलग बात है, दूसरों के बच्चों पर बड़ा जो है ना वो हम लेबलाइज करने में, आपके बच्चे से मैंने आपने कहा शैतान तो नहीं कहना चाहिए, लेकिन आप शरारती कहने शरारती हैं या आपके बच्चों ने तो अफलातून बच्चे हैं आपके तो बिल्कुल जो है ना इन्होंने तो तबाही मचा रखी है। अच्छा अपने बच्चे जो भी कर रहे हैं अब क्या करें, बच्चे हैं तो बच्चे तो जो है ना वैसे ही करते हैं ना, इस पर भी कुछ इरशाद फरमाएं। और इसी के साथ पैरेलल बात है, समझाने के एतबार से भी और अदब सिखाने के एतबार से भी, अपने बच्चे को बंदा बोलेगा ये बच्चा है और अगले कोई किसी और का बच्चा है तो उसको पकड़ के जो है वो लपेट भी देंगे, उसको जो है वो लताड़ भी देंगे, उस बच्चे को भी चार बातें सुना देंगे, उसके बाप को भी एक दो कह देंगे, इस पर क्या कहेंगे आप?
देखिए बच्चों की ताल्लुक से अगर आपने वालिदैन से कोई बात करनी भी है तो इतना जरूर याद रखें कि बच्चों के साथ वालिदैन की एक बहुत अच्छी अटैचमेंट होती है और वो मतलब समझे कि वो मोहब्बत बहुत होती है उनको बच्चों से, हर माँ बाप को अपने बच्चों से मोहब्बत होती है। तो बच्चों को माँ बाप खुद तो बहुत कुछ कह लेंगे लेकिन किसी का कहना बर्दाश्त नहीं करेंगे। इसमें मैं ये समझता हूँ कि अगर आपने किसी बच्चे की इस्लाह की कोई बात करनी भी है वालिद से या कोई इससे फैमिली मेम्बर्स को बात करनी भी तो उसको विद शुगर कोटेड करके करना चाहिए, इतना मतलब कि एक वो रूड अंदाज भी नहीं होना चाहिए और खिलाफ बद अखलाकी वाला अंदाज भी होना चाहिए। फिर वो बाद में फिर उसको मौका मिलेगा, चलो बच्चे के तो अखलाक खराब हैं आपका अखलाक कौन सा अच्छा है। तो अच्छे और समझदार लोग बात को बड़े शुगर कोटेड और बड़ी मतलब के उसको कवर करके करते हैं ताकि मतलब दिल बर्दाश्त भी तो आदमी ना हो
मरहबा,
क्योंकि इसका तरीका वो ये होता है कि बच्चे की में कुछ खूबी भी नजर आ जाती है तो पहले दो तीन खूबियों का तस्करा कर लिया जाए और खूबियों का तस्करा करने के साथ साथ फिर कोई ऐसी बात कर ली जाए तो मेरा ख्याल है कि ज्यादा मुनासिब है, वो भी बहुत रेयर केस के अंदर। देखिए ये जरूर देखें कि बच्चा ये तो करेगा, इतना तो हमें पता होना चाहिए कि बच्चा इस हद तक तो करेगा, नहीं करेगा तो आप खुद बोलोगे बच्चा गुमसुम रहता है, करता कुछ भी नहीं है, बोलता कुछ भी नहीं है, फिर उसके लिए दम दुरूद और तावीज की तरफ आते जाते हैं कि बच्चा कुछ करता ही नहीं है। तो एक बच्चे का एक स्टैंडर्ड तौर पर तो है कि भाई बच्चा इतना तो सब कुछ कर ही लेगा, कोई ये इसको इस चीज की तमीज है, इस चीज की तमीज नहीं है। लेकिन अब बहुत ज्यादा जब करने बैठे तो बात चीजें ऐसी होती है कि अफोर्डेबल होती है, इग्नोरेबल होती है, तो उसको उस तरह लेकर चला जाए। फिर एक स्टेज आता है कि वो बच्चा मतलब वाकई थोड़ा सा मतलब के आउट ऑफ कंट्रोल हो जाता है तो फिर उसको समझाने और उसकी तरबियत करने के अंदाज अलग होते हैं या उसके वालिद या वालिदैन तक बात पहुंचाने का अंदाज अलग होता है। बाद अवकात बच्चा खुद बिगड़ा हुआ नहीं होता, बिगड़ी हुई सोहबत बच्चे को मिली हुई होती है, तो बाहर का अंदाज फिर वो घर में लेकर आता है तो भी माँ बाप परेशान हो जाते हैं कि यार ये कहाँ से लेकर आया।
निगरान शुरा की एक बात मैं बताऊँ मदनी चैनल के नाज़रीन आपको, कि हम जो है वो निगरान शुरा के साथ एक मशवरे में जो है वो हाजिर थे, कुछ इस्लाम भाई थे, प्रोग्राम रोशनी के बारे में हम मशवरा कर रहे थे तो निगरान शुरा ने उसमें जो है वो एक बात कही कि मैं ये चाहता हूँ कि हम कुछ ऐसी एक्टिविटीज जो है वो वालिदैन को बताएं कि जिन एक्टिविटीज के जरिए से वालिदैन और बच्चे ये आपस में अटैच हो जाए। अच्छा फिर बहुत सारी चीजें हैं जो मशवरे के अंदर बहुत सारे इस्लाम भाई ने अपने अपने एतबार से जो है वो बात की, जो भी वहाँ मौजूद थे उन्होंने अपने अपने एतबार से बात की और निगरान शुरा को कहा बताया गया जी ये भी किया जा सकता है, ये भी किया जा सकता है। तो इस पर निगरान शुरा ने फरमाया कि ये काम आप तो स्टूडियो में कर सकते हैं लेकिन ये घर में पेरेंट्स अपने बच्चों के साथ सेम चीज अप्लाई कर सकें ये जरूरी नहीं है। तो ये क्या था और ये आप क्यों एक्टिविटी ऐसी लाना चाह रहे थे ये भी बताएं आप, और पेरेंट्स की आपको क्या लगता है कि अपनी औलाद के साथ अटैचमेंट कैसी होनी चाहिए जो अभी नहीं है?
कल भी हसन रजा ना मिला सुन्नत के साथ जो होते छोटे बच्चे कल भी ये मुझे कह रहे थे वो आप कब करेंगे वो फल वाला और वो सब्जी वाला,
मरहबा,
उसको अभी तक उसमें इतनी दिलचस्पी है। हमने कोशिश की थी कि आप तक वो बच्चों के साथ एक्टिविटी हम आपके साथ शेयर करें कि जिस एक्टिविटी के साथ आपके घर में भी चीजें अवेलेबल हो और बच्चा आपके साथ दिलचस्पी के साथ बैठे। आप जो इस वक्त हमें देख रहे हैं सुन रहे हैं, मैं आपसे एक सवाल करता हूँ, आपको अपने बच्चों के ताल्लुक से तश्वीश होगी और तकरीबन दुनिया में वालिदैन को बच्चों के ताल्लुक से तश्वीश है कि बच्चे जो है ना वो मतलब कि मोबाइल में चले गए, यहाँ चले गए, वहाँ चले गए, हमारे को टाइम नहीं मिलता। मैं ये आपसे अर्ज करता हूँ कि आप बच्चों से मोबाइल ले लें या बच्चों से इस तरह कोई चीज़ ले तो बच्चा क्या करेगा? अब बच्चा खाली बैठा रहेगा, क्या आप समझते हैं कि बच्चा यूँ बैठा रहेगा? बैठ जाओ, कितनी देर बैठेगा? 10 मिनट, 15 मिनट, फिर जंप मार के कहीं निकल जाएगा या कहीं जाकर सो जाएगा और फिर आप बोलोगे ले अभी सो गया, अब हम कैसे सोएंगे जब ये उठेगा तो, राइट? ये आपके इश्यूज हैं। اب آپ کہیں کہ میں بچوں کے ساتھ وقت بھی نہ گزاروں اور بچے کا بھی وقت گزر جائے اور بچہ وہ بھی نہ کرے جو ہم کہہ رہے ہیں, تو یہ ساری چیزیں بچے کے لیے تو نہیں ہو سکتی. ہم نے پھر کوشش کی کہ جیسے فار ایگزامپل کہ آپ کیونکہ ابھی چونکہ آپ شاید اس پروگرام میں تھے یا نہیں تھے, آپ نے دیکھا نہیں دیکھا, میں تھوڑا سا آپ کے ساتھ شیئر کر لیتا ہوں کہ مثال کے طور پر گھر میں سے آپ نے ایک برتن میں چھپا کر آپ لیمو لے لیں, آپ اس میں پھل فروٹ کی چار چیزیں لے لیں, گاجر لے لیں, اس طرح کے دو چیزیں لے لیں, کھیرا لے لیں, یہ لے لیں اور اپنے بچوں کو لے کر بیٹھ جائیں. اب ایک بچہ ہے, دو بچے ہیں, چار بچے ہیں, جو بھی ہوں, یا آس پاس جو دوسرے دیگر بچے ہوتے ہیں, بعض اوقات کمبائنڈ فیملی ہوتی ہے تو دو چار چھ بچے گھر میں ہوتے ہیں, اب آپ لے کر بیٹھے, امی لے کر بیٹھ جائے, نانا لے کر بیٹھ جائے, دادا لے کر بیٹھ جائے, گھر کا کوئی فرد لے کر بیٹھ جائے, نانی لے کر بیٹھ جائے, ابو لے کر بیٹھ جائیں, کوئی تو بیٹھے. اب یہ تو یہ نہیں کہ بھائی تم دیکھو تمہارا کام دیکھے, آپ لے کر بیٹھے, چلو بیٹا بیٹھو, چلے بیٹھ گئے, آنکھیں بند کرو, یا وہ جو آنکھیں بند کرنے کا جو ایک بیلٹ آتا ہے آنکھوں پر لگانے کا, پٹی بندھا لے, کوئی بھی ایسی چیز کر لیں, دیکھو بیٹا دیکھنا نہیں, اور نہ دیکھے. اب اس کے ہاتھ میں آپ نے فار ایگزامپل ایک وہ دے دیا, سیب دے دیا, اب بتاؤ بیٹا یہ کیا ہے, اب اس کو پہچان کرنی ہے. اچھا یہ پہچان چھو کر بھی ہوگی, یہ پہچان سونگ کر بھی ہوگی, یہ پہچان چکھ کر بھی ہوگی, تو یہ الگ الگ چیزیں ہیں. اچھا آپ کے گھر میں چیزیں ہیں, آپ اپنے گھر میں کر لیں, کچھ کھلا دیں, کچھ مٹھائی لے لیں, اس طرح کی جو مضر صحت بھی ہونے کا اندیشہ تو رہتا ہے خیر اس میں, یعنی اس طرح کی کئی چیزیں ہیں جو آپ گھر میں کر سکتے ہیں. بادام ہے, اور بھی اگر ڈرائی فروٹ ہے, فروٹ ہے, سبزی ہے, بہت ساری چیزیں ہیں جو بندہ یہ بچہ لے سکتا ہے. تو ماشاء اللہ یہ بچوں کو بہت پسند آیا اور اب تک بچے یاد کر رہے ہیں کہ یہ گیم بہت اچھی تھی. تو یہ گھر کے اندر اچھا کوئی آپ کا خرچہ بھی نہیں ہوا, بچے بھی آپ کے ساتھ انگیج ہو گئے, بچے آپ کے ساتھ تھوڑا بیٹھ کر بات چیت ہو گئی, پھر آپ کچھ کسی فوائد بھی بیان کر سکتے ہیں کہ دیکھو یہ امرود ہے اس کے یہ فائدے ہیں, تو یہ فلاں ہے اس کے یہ فائدے ہیں, یہ گاجر ہے اس کے یہ فائدے ہیں, وغیرہ وغیرہ. تو یہ بھی آپ نے لے لیا, اور اس لینے کے ساتھ پھر اور گھر کی ایکٹیویٹیز بہت ہیں. پھر اس کے علاوہ گھر میں آپ کے پاس کاغذ ہے, قلم ہے, بچوں کی جیومیٹری باکس ہوتا ہے, اس طرح اور بھی چیزیں ہوتی ہیں بچوں کے ساتھ, کوئی آپ ان کو دے دیں پیپر, بولے ٹھیک ہے یہ ورڈ پورا کرو, یہ پورا کرو. تو ایسے اگر میں سوچ رہا تھا ایسے کئی چیزیں ہیں, اگر والدین سوچے تو ایکٹیویٹیز ہیں. اب آپ یہ کہیں کہ ہمارے پاس وقت نہیں ہے بچوں کے لیے اور بچے اس کاموں میں نہ پڑیں, تو آئی تھنک کہ یہ شاید اس پر آپ غور کر لیں کہ یہ سوچ کس حد تک آپ کو فائدہ دے گی اور بچوں کو فائدہ دے گی.
اس کا ایک اور فائدہ یہ بھی ہوگا بچے وہ چیز کھا بھی لیں گے, جیسے کہتے ہیں بچے فروٹ نہیں کھاتے, تو اس ایکٹیویٹی میں بچوں کو کیا کیا جا سکتا ہے, فروٹ جو ہے وہ کھلایا بھی جا سکتا ہے,
فائدے ہی فائدے.
آپ نے یہ بھی کہا تھا کہ میں یہ بھی چاہتا ہوں کہ بچے جو ہے وہ فروٹ
کھائیں, سبزی کھائیں, اس کی پہچان پیدا ہو اور اچھا ہو جائے. سب سے بڑھ کر یہ کہ بچے اس موبائل کی اور اس طرح کی دیگر جو چیزیں جو ان کو فزیکلی مینٹلی ہر حوالے سے نقصان دیتی ہیں, ان سے نکل کر یہ اس طرح کی فروٹفل ایکٹیویٹی میں آئیں. ایک تو یہ, پھر دوسرا چاہ رہا تھا میں کہ بچوں کی والدین کے ساتھ اٹیچمنٹ. اچھا اب یہاں ایک عجیب سی ایک اس وقت فلسفہ چل رہا ہے, باپ کو بیٹے کا دوست بن کے رہنا چاہیے, اور کسی دن پھر بیٹا رکھ بھی دے گا اور چل دوست. باپ اور بیٹے میں حجاب ہوتا ہے, اولاد اور والدین میں ایک حجاب ہوتا ہے. دوست سے مراد جنرل ایک دوست ہوتے ہیں. میرا خیال ہے ورڈ دوست جو ہے نا اس پر تھوڑا سا میرا خیال ہے کہ غور کرنا چاہیے لوگوں کو. ہو سکتا ہے کوئی اختلاف بھی کرے میرے کہ دوست بن کے رہنا ہے, ہمدرد بن کر رہے باپ اپنے اولاد, مطلب والدین کو اپنی اولاد کا ہمدرد بن کر رہے ہیں, اپنی اولاد کے خیرخواہ بن کر رہے ہیں اور اپنے اور اولاد کے درمیان اسپیس دے کے تاکہ وہ بات کر سکے. اگر دو دوست کہیں گے تو پھر تو مطلب بن گئی بات, کیونکہ دوستوں میں دوستی ہوتی ہے. ایک دفعہ کا واقعہ ہے کہ سالے اور بہنوں کے علاقے نا, ٹھیک ہے نا, ان دونوں میں دوستی تھی, دونوں میں لڑائی ہو گئی, تو ایک نے کو تھپڑ مار دی, دوستی تھی, او بھائی خاندان کے لوگ جمع ہو گئے, آپ نے تھپڑ مار دی. بولے تو کیا ہوا, دوستی میں تو ہوتی ہے, بولے دوست کہاں سے, بولے اس کو پوچھو میرا دوست بن کے چل رہا ہے کیا بن کے چل رہا ہے, اگر رشتے دار بن کے چل رہا ہے تو اس طرح رشتے دار اسے چلتے نہیں ہے, دوست بن کے چل رہا ہے تو اس کو بولو کہ دوستی میں تو ہوتا ہے, ٹھیک ہے ہو گئی غلطی ہو گئی, نہیں ماننا چاہیے تھا لیکن دوستی میں تو ہوتا ہے, تم لوگ اتنے سیریس کیوں ہو گئے ہو. یعنی کہ یہ پھر تمیز کرنا مشکل ہو جاتا ہے. رشتوں کو رشتوں کی جگہ پر رکھیں,
مرحبا,
और रिश्ते बने रहते हैं, बड़ा भाई बड़े भाई की जगह रहेगा तो रिश्ते बने रहेंगे। दोस्त के साथ तो बंदा इस तरह की बातें कर लेता है, और ना हिजाब होता है कि बाप से बात बाज औकात हो जाती है, बाज औकात वो बात बाप से नहीं होती, अम्मी के जरिए बाप तक बात पहुंचाई जाती है। बाज औकात बाप मतलब के अम्मी तक बात करने की पोजिशन नहीं होती, वालिद के जरिए बात पहुंचाई जाती है। बाज औकात वालिद साहब का भी मिजाज थोड़ा सा अखड़पन नहीं होना चाहिए, मतलब कि उखड़ा हुआ नहीं होना चाहिए, ऐसा होगा बेटा बात कर सके। मैं इसके लिए आपको रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत की तरफ मैं आपकी आपको मशवरा दूंगा। अकाई दो जहां सल्लल्लाहु अलैहि वसल्लम की जो सोबत मुबारक थी ना, वो ऐसी थी कि सहाबा कराम अलैहिम रिदवान के पास स्पेस था बात करने के लिए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से सहाबा बात कर लेते थे, स्पेस थे अपने बच्चों को, अपनी औलाद को स्पेस थे। मैंने एक प्रोग्राम किया नौजवानों के मसाइल, ये सीरीज थी पूरी, उसमें नौजवानों ने यही कहा है कि ये जो जनरेशन गैप का नाम है ना, या तो बड़े छोटों को समझा नहीं पा रहे या छोटे बड़ों तक पहुंच नहीं पा रहे, यानी इतने ऊपर चले गए वालिद के नीचे आ नहीं रहे, और औलाद ऊपर तक पहुंच रही है, इतने ऊपर चले गए औलाद पहुंच नहीं पा रही है। तो मेरी दरख्वास्त यह है कि एक अच्छा माहौल पैदा करें, इसके लिए फ्रेंडली कहना तो जरूरी तो नहीं है, एक फ्रीडम रखे बात करने के लिए, बट फ्रीडम विथ लिमिटेशन।
मरहबा,
यानी ये यूं समझिए कि एक उस्ताद अपने शागिर्द के कंधे पर हाथ रख कर जब चलता है ना, तो कोई देखता है ना कि यार उस्ताद कंधे पर हाथ रख कर चल रहा है। अब वो देखने वाले का अपना मिजाज था, अगले दिन वो उस्ताद के कंधे पर हाथ रख कर चलना शुरू हो गया, तो जो पहली कैफियत थी ना उसको शफकत कहेंगे, दूसरी कैफियत को लोग बदतमीजी कहेंगे कि शागिर्द को लायक नहीं है कि वो उस्ताद के कंधे पर हाथ रख कर चले। तो एक वालिदैन और औलाद के दरमियान एक हिजाब है। हिजाब से मुराद वो ये कि बवास, लोगों को शायद मेरी बातें थोड़ा सा लगेगा, या फिर यानी एक हया, एक हया का एक मामला होता है
जी,
एक लिहाज का मामला होता है, वो बाकी रखना चाहिए। ऐसा ना हो कि हया और लिहाज अगर खुदा ना उठ गई ना, तो बेटा फिर वो बात बाप से कर देगा कि बाप बोले, फिर बाप को गुस्सा आ जाएगा, बाप हो मैं तेरा, तो उसको याद दिलाया आपने मैं इसका बाप हूं, तो उसको भूलने क्यों दिया था कि आप इसके वालिद हैं, भूलने ना दें। फिर कहेगा ना तुम्हारा बाप हूं मैं, बाप से ऐसे बातें करते हैं, अरे हाँ यार मैं तो भूल गया था कि आप मेरे वालिद हो। तो ऐसा माहौल ना बनाए ना घर के अंदर, ये अर्ज कर रहा हूँ।
मरहबा, ऐसा खुश रहने का तरीका, खुश रखने का तरीका, औलाद माँ बाप को, माँ बाप औलाद को, शोहर बीवी को, बीवी शोहर को, कैसे जो है वो खुश रखे। ख्वातीन को तो जैसे बीवी है उसको खुश रखने का तरीका तो एक आसान सा है, उस शॉपिंग कराएं और
नहीं, 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 मैं इसे मुत्तफिक नहीं हूँ, सिर्फ ये हर औरत ऐसी नहीं है। अगर आप मुझसे सवाल करेंगे कि खुश रखने का तरीका, अगर मैं इसको एक वर्ड में जवाब दूं तो मैं इसका एहतराम मुस्लिम के साथ बोलूंगा, यानी मैं मतलब कोई नालायक किस्म का आदमी होगा जिसको एहतराम पसंद ना हो। शोहर को बीवी हजार किस्म की नेमतें खिला दे, अगर वो एहतराम नहीं करती तो शोहर को उनकी उस चीजों से कोई इतनी दिलचस्पी नहीं है। बीवी को शोहर हजार किस्म की शॉपिंग करा दे, और शॉपिंग कराते हुए भी उसको जलील करता रहे, रुस्वा करता रहे, तो उसको शॉपिंग में क्या दिलचस्पी होगी यार। यार चलो खिलाता पिलाता दिलाता तो है, भले ना यार दो चार बेइज्जतियां कर देते हैं ना सबके सामने, अब आप बताओ, ये नहीं होता। यानी मैं नहीं समझता, इसी तरह यानी कि अगर औलाद को पता है कि हमारे वालिदैन हमारी मतलब कि हम पर शफकत करते हैं और हमें मतलब के जलील नहीं करते, या औलाद वालिदैन के साथ ऐसा रखते कि एहतराम करते, तो ये बहुत बड़ा खुशी का जरिया। अगर इस पूरे देखने सुनने वाले आज ये तय कर ले कि हम एक दूसरे का एहतराम करें, खत्म, ये खुश रखना है। अब वो जुमला ही ना कहें, यानी बाज औकात मतलब के काम वाली है ना, काम वाली जो काम करती है, अगर काम वाली को भी आप दो लोगों के सामने झाड़ देना, उसका भी उसको भी लगता है कि यार मतलब उसका मूड खराब हो जाएगा, तो खुश कहां से होगी। तो मूड आप देखो, मूड खराब हो जाता है लोगों का जब भी आप लोगों के सामने झाड़ते हैं, डांटते हैं। अब मिसाल के तौर पर शोर अभी टेबल पर बैठे हुए हैं, ठीक है, बीवी ने खाना रख दिया, बच्चे भी हैं, माँ उनकी माँ हो गई, उसकी बीवी हो गई, खाना रखा, अब मतलब के शोर खाते खाते क्या बनाया यार, तुम्हें बनाना आज तक नहीं आया, अब ये बताओ कितनी खुश होगी किचन में, आज तो यार कमाल कर दिया मेरे शोहर ने यार, मेरे को कितनी इनामा से नवाज दिया इसने। अच्छा बच्चों पर क्या बीत रही होगी, सबका मूड खराब, कौन खुश है ये कहने से, ठीक है। इसी तरह मतलब कि सास बहू का मामला है, शोहर बीवी का मामला है, औलाद और माँ का मामला है, बाप देख रहा है कि दोस्तों में बेटा बैठा हुआ और सबके बीच में, तेरे को 10 बार का बदतमीज, चल खड़ा उधर से बेतुका इंसान। अब ये जो करके लाएगा तो इस शख्स की इंपॉर्टेंस जो है ना, ना औलाद के पास रही ना उसके दोस्तों के पास रही, यार कैसा दो मतलब बेटा जरा आओ शाबाश, बुलाना ही है ना बेटा आज शाबाश, और ठीक है और आप सब ठीक है, हाँ माशाल्लाह। ये भी तो तरीका है, लेकर बेटे अब अंदर ले जाए अपने घर में या कहीं और ले जाए। अब अगर उसको पास जिस तरह समझाना है फिर ठीक है, अगर कहीं सख्ती करनी है कैसे सोबत है करे, लेकिन इतना सबके सामने क्यों। इसी तरह मतलब घर के अंदर भी कोई किसी को ना सास बहू को, ना बहू सास को, ना ससुर अपनी बहू को, ना बहू ससुर को, कोई ये नहीं, ये नहीं होना चाहिए आपस में देवर भाभी, ये मतलब कि ये जो कंबाइंड फैमिली होती है ना उसमें भी और इंडिविजुअल फैमिली भी जो होती है। अब शोहर घर में आकर बीवी को झाड़े, बीवी शोहर को झाड़े, आप बोले खुश रहें, मैं आपको बता रहा हूँ, अब यकीन कर आप इस पर गौर कर लीजिएगा सलमान भाई, जो मैंने आपको जुमला कहा गौर कर लीजिएगा, आप घर में एक दूसरे का एहतराम और इज्जत करें सब खुश है, ये गुर्बत में भी खुश है, ये किसी ना किसी परेशानी में भी खुश है कि यार इज्जत तो है हमारे एक दूसरे की, यानी बाहर बाहर लोगों की इज्जत होती है, घर में इज्जत नहीं होती यार। यानी मैं देखो कि मेरे बेटे को दुनिया मानती है, मैं इसको बोलूं कि तुझे आता कुछ भी नहीं है तो बोलेगा नहीं क्या बब्बू, कभी मेरे साथ चल के तो देखो, लोग मुझसे एडवाइस लेते हैं
सही,
ठीक है। अच्छा मतलब कि बीवी को शोर बोले कि बुद्धू की बुद्धू रह गई तू, अब वो बोले कि आस पड़ोस वाले मुझसे पूछकर तो काम करते हैं, मुझसे पूछकर अपना घर चलाते, मैं बुद्धू की बुद्धू रह गई, या वो कहे कि आप तो आज तक करते ही कुछ नहीं हो, शोर शोर को तो वैसे बीवी को बोलने में देर नहीं लगती, आपने आज तक क्या किया हमारे लिए, वो सर पर हाथ तक बैठा होगा, बोला जिंदगी गुजार दी इस नेक वक्त की मतलब के ख्वाहिशें फरमाइशें पूरी करते करते, ये बोलती है कि आज तक आपने हमारे लिए क्या किया था। अब ऐसे जुमले चुपते हुए जुमले आप घर में बोले और आप बोले कि सब खुश रहें, अब समझ ही नहीं पड़ती कि कब फट पड़ेंगे आप, कब बोल पड़ेंगे, ये बोलेंगे तो मुंह से कांटा निकलेगा, अंगारा निकलेगा, कि कोई फूल निकलेगा, कि कोई खुशबू निकलेगी, कि पत्ता ही कोई नहीं है। अब ऐसे डर खौफ वाले घर के अंदर आप खुशी ढूंढने के लिए जा रहे हैं। अच्छा फिर उस घर ये जिस तरह का घर होता है ना, उमूमन उस घर के बाहर एक तख्ती भी लगी होती है, उस पर लिखा तो होम स्वीट होम। अब ये भी चुटकुला है कि घर के अंदर एक आदमी एक दूसरे से सेट नहीं, खुश नहीं, डांट झाड़ मतलब के मार पीट पटक सब चल रहा अंदर में, बार बोर्ड लगा हुआ होम स्वीट होम कमा, ये होम स्वीट होम है ना तख्ती लगाने से नहीं बनता, होम स्वीट होम अंदर में घर के अंदर जब हमारे किरदारों में मिठास आती है ना तब होम स्वीट होम बनता है, अल्लाह और उसके रसूल का नाम लिया जाए तो होम स्वीट होम बनता है, एक दूसरे की इज्जत की जाए होम स्वीट होम बनता है, बूढ़ी नानी बूढ़े दादा बूढ़ी दादी बूढ़े नाना को जो इज्जत दी जाती है ना ये होम स्वीट होम बनता है। जब माँ बाप को इस बात का डर नहीं होता कि औलाद हमारे साथ बदतमीजी करेगी वो होम स्वीट होम होता है, जहाँ बीवी को इस बात का अंदाजा होता है कि शोहर मुझे रुसवा नहीं करेगा मेरी बेइज्जती नहीं करेगा ये होम स्वीट होम होता है, जहाँ शोहर को पता हो कि बीवी मेरा एहतराम करेगी इज्जत करेगी और मेरे साथ बदतमीजी नहीं करेगी ये होम स्वीट होम होता है, जहाँ भाई बहनों की बहन भाई के साथ इज्जत करते हैं, जहाँ मतलब कि सास बहू में मोहब्बत और प्यार इत्तेफाक होता है, जहाँ मियाँ बीवी में प्यार इत्तेफाक होता है, इसको कहते होम स्वीट होम, जहाँ कुरान पढ़ा जाता है, जहाँ गाने हो रहे हों फिल्में हो रही हों नमाज कजा पूरा घर नमाज कजा करके बैठा हुआ है बोर्ड लगा हुआ होम स्वीट होम, ये कहाँ को होम स्वीट होम है, ऐसे अगर होम स्वीट होम बोर्ड से को थोड़ी कुछ स्वीट होम बन जाता है, यही अंदर में मतलब कभी कभी तो आप भी घर के बाहर तख्ती देखोगे यार अभी यार 10,000 रुपये की तख्ती लगे उतारू कैसे, अंदर जाने का दिल ही नहीं हो रहा घर के अंदर, घर के बोर्ड लगाओ होम स्वीट होम, अच्छा नीचे लगा वेलकम, इतना बड़ा बोर्ड लगा वेलकम यानी खुशामदीद आइए, भाई कहाँ से वेलकम, ना वेलकम दिल ना वेलकम लेने का दिल हो रहा है ना होम स्वीट होम पढ़ के अंदर जाने का दिल हो रहा है। आप मुझे बताइए ये तख्तियों से और तहरीरों से घर नहीं संवरते, घर किरदारों से संवरते हैं। اللہ کرے دل میں اتر جائے میری بات. تو اگر کوئی خدا نہ خواستہ ایسا کوئی معاملہ ہمارے گھر کے اندر ہے جیسا میں نے بیان کیا, تو اس کو بس سن لیں, اپنا ذہن بنا لیں, دل میں اتار لیں کہ یار بس ختم. اب مطلب کہ اگر اصلاح کرنی ہے, سمجھانا ہے, کھانے میں, پینے میں, کام میں, اٹھنے میں, بیٹھنے میں, چلنے میں, جانے میں, آنے میں, 10 چیزیں ہوتی ہیں یار. انسان کو اصلاح کی ضرورت تو رہتی ہے, اور بڑے اصلاح کرتے بھی ہیں. تو اصلاح کرنے کا نمبر 1 طریقہ میں نے کل بھی کہا تھا, نرمی. نمبر 2 اکیلے میں اصلاح کریں. سب کے بیچ میں اصلاح نہیں ہوتی, سب کے بیچ میں بےعزتی ہوتی ہے. یا آپ اصلاح نہیں کر رہے یا بےعزتی کر رہے ہیں, یا تو لوگوں میں یہ ظاہر کر رہے ہیں کہ میں بڑا سمجھانے والا آدمی ہوں. نہیں نہیں, ایسا نہ کریں. اگر اس سمجھانے والے کو اگر یہ چھوٹے نے سمجھانا شروع کر دیا, سب کے بیچ میں اس کو اندازہ ہو جائے گا کہ یار یہ کیا ہوا. یعنی مجھے ایک پوسٹ آئی تھی, میں پوسٹ پڑھ رہا تھا, بڑی اچھی مجھے اچھی پوسٹ لگی کہ برداشت کرنے کی عادت پیدا کریں. کیا لکھا تھا؟ برداشت کرنے کی عادت پیدا کریں. کیا پتا آپ کو بھی کتنے لوگ برداشت کر رہے ہوں.
واہ,
سمجھ گئے آپ. تو یہ چیزیں ہوتی ہیں.
مرحبا, مطلب یہ ایسا کیا خوبصورت عنوان لیا ہے آپ نے, اور کتنے پیارے موقع پر آپ نے لے لیا ہے. ماشاءاللہ, بارہ رمضان مبارک ہے, اور جو ہے وہ آپ نے کہہ لیا کہ بھائی اسلام مسلم اس کو,
میں احترام مسلم کو اتنی امپورٹنس دیتا ہوں. مجھے اللہ میرے پیر کو سلامت رکھے, ان کی صحبت کی برکت ہے, ڈر لگتا ہے. میں آپ کو صحیح بتا رہا ہوں, مجھے ڈر لگتا ہے کبھی. اب ہر وقت ہر جیسی کیفیت ہو ضروری نہیں ہوتا, مگر میں جنت ڈر لگتا ہے یار. کوئی ایسی بات کسی کو کہنے نہ تو بد, اب جیسے خدا نہ کہتا نکل گئے, زبان ہے نکل گئی, انسان ہو. اب یقین مانے بیچے نہیں رہتی ہے ہر, اب کیا کریں. اب اسے معافی مانگنی ہے, اس کا دل دکھ گیا ہے. یقین مانے اتنا بعض اوقات احساس ہوتا ہے, کبھی کبھی چین اڑ جاتا ہے کہ یار اب کیا کریں, نکل گیا. اچھا ایسا بھی ہوا ہے کہ معافیا مانگے گئے, ہمیں تو پتہ ہی نہیں ہے, فیل ہی نہیں ہوا. تو سم ٹائم ان کو نہیں ہوتا, ہو سکتا ہے انہوں نے اس سے بڑی بڑی چیز سن لی ہو, تو بھی اپنی بات. لیکن میں نے دیکھا میل سنت کو حاجی, مطلب ہم میرے لیے تو یہ رول ماڈل ہے نا. ٹھیک ہے, 4 اسلام میں کھڑے تھے, ایک کو انہوں نے کچھ ارشاد فرمایا, پھر تھوڑی دیر کے بعد آ کے کہنے لگے کہ یوں کھڑے ہو گئے, میں معافی چاہتا ہوں. وہ حیرت, ایک تو یہ کہ مجھے سب کے سامنے آپ کو نہیں کہنا چاہیے تھا, ایک اپنے ہم سب ایک ہی ایک, دوسرا یہ کہ یوں نہیں, پھر تحفہ لائے, یہ لائے, عیدی لائے, یہ لو, اچھا بول دو میں نے معاف کیا, اچھا بول دو میں نے معاف کیا. اب وہ بولے ہی نہیں میں نے معاف کیا. ایسے اگر میں کہوں کہ کوئی بیسیوں کیس امیل سنت کے اس طرح کے ہیں. ایک دفعہ ہم لوگ نماز کے تھے, تو امیل سنت جہاں اقامت دیتے تھے نا, وہیں آ کر ایک شخص نماز کے لیے کھڑے ہو گئے, وہ فرسٹ ٹائم آئے تھے. تو ہمارے کسی اسلامی بھائی نے, میں اس طرف کھڑا تھا, کسی اسلامی بھائی نے اس کا ہاتھ پکڑ کر اس کو پیچھے ہٹایا. باپ رے باپ, جو امیل سنت کی طبیعت میں جو بے چینی میں نے دیکھی. آپ فرماتے ہیں تم نے کیا کیا آپ نے, یہ مسجد ہے, کسی کی جگہ ہے, اگر وہ کھڑا ہو گیا تو آپ اس کو ہٹا دیا, اس سے معافی, پھر اس کو تحفہ, پھر معافی, پھر تو کو 3 تحفے دیے اس کو. وہ 4 دفعہ تو معافیا مانگا, اس کو اس کی جگہ پر لا کے کھڑا کیا. مطلب میں یہاں سے ایک کام دے دیتا, اس کو ہٹانے کی کیا ضرورت ہے. ایسا یار میں نے تو اتنے ان کے یہ انداز دیکھے ہیں معافی مانگنے کے, کیا بندہ شرمندہ ہو جائے نا, شرمندہ ہو جائے. اگر یہ گھر کے بڑوں کو آ جائے نا, یا چھوٹوں نے خدا نہ خاصا بڑوں کے ساتھ کر دیا, اور یہ معافی مانگنے کی عادت ہو جائے, یعنی سب کے بیچ, اچھا معافی بھی کم مانگے گا, سب کے بیچ میں دو دو دل کے دو دو ٹکڑے کر دیے. ٹھیک ہے, اب احساس ہوا, اب وہ جو 10 گھر کے جو 4 افراد کے سامنے آپ نے بے عزتی کی, معافی الگ سے کریں گے, میسج کر دیں گے آپ کو کچھ کہہ دیا تھا معاف کر دیجئے گا. یار یہ کوئی ہے, اگر سب کے بیچ میں بے عزتی کی تو سب کے بیچ میں
معافی مانگنی ہے. اچھی بات, مرحبا. تو پھر مطلب یہ ہوا کہ شاپنگ کروانے کی ضرورت نہیں ہے, بس احترام مسلم کا جذبہ.
احترام مسلم پہلے, میں اس کی ضرورت ہے اس کی ضرورت نہیں ہے, اس پر تو میں نے کلام ابھی نہیں کیا. خوش رکھنے کا طریقہ جیسے آپ کہہ رہے نا, تو اب جیسے کھانا کھایا تو تعریف کر دیں, ٹھیک ہے, چائے پی رہے ہیں تعریف کر دیں, اگر ہے تو تعریف کر دیں, کیا بات ہے. تو یہ تو رمضان میں تو باہر موقع ملتا ہے, اچھا سحری میں جب سحری کر رہے ہیں آپ, تو ہم تو جیسا مرد ہیں, ہم اٹھ کر آئے تو ہمارے گھر کی عورتوں نے تو سحری تیار کی ہوئی ہے.
صحیح,
ماشاء اللہ یار, آپ کا कमाल है यार, आप पहले उठ जाती हो यार, और सहरी तैयार करती हो, हमारे सोने के बाद सोती हो, उठने से पहले उठती हो, माशाल्लाह। ये एक दूसरे के साथ करें। अच्छा आप बोलोगे अभी आदमी करता रहे, अब वो जैसे तारीफ करे, माशाल्लाह आप ही तो लाए सारा खाना,
वाह वाह अल्लाह हू अकबर,
ये दूध आप लाते हैं, इतनी मेहनत करते हैं, रमजान में जाते हैं, रोजे में जाते हैं, कमाते हैं ताकि घर चल सके, ये चल सके। ये एक दूसरे के साथ अगर डिस्कस करेंगे, आप बोलते कि क्या, अरे किसी को अगर आप अपने साथ अटैच करना चाहते हो ना, ये मैं आपको बता रहा हूँ, किताब की बात भी है और प्रैक्टिकल बात है, जब आप किसी को अहमियत देते हैं ना, गोया कि आपने उसको खुशियों भरा, मतलब कि बहुत बड़ा खजाना, अरे इम्पोर्टेंस, आदि इम्पोर्टेंस का भूखा है यार, अहमियत चाहता है, कहीं अहमियत ना मिले तो कुछ नहीं होता यार, मतलब इंसान है, जानवर थोड़ी है कि मतलब दुत्कारते रहो, ये करते रहो, भाग जाएगा फिर भी आ जाएगा, नहीं, इंसान अहमियत चाहता है, इंसान इज्जत चाहता है। आप इज्जत और अहमियत के साथ काम करें और क्या बंदा खुश रहेगा यार।
मदनी चैनल के नाज़रीन, क़िबला निगरान शूरा का जो प्रोग्राम है रोशनी, उसमें जो बच्चों के साथ एक्टिविटी, उसका एक छोटा सा हमारे पास कुछ सेकंड्स का एक वीडियो क्लिप है, आइए आपको दिखाते हैं।
अभी तो पहले गेम खेलेंगे, इस गुड़िया को ये आंखें बंद करता हूँ मैं, कितने
दो।
अच्छा फिर ठीक है, मुझे बताई गई क्या है,
गाजर।
ये बताई क्या है,
गाजर।
गाजर मशहूर हो गई
भाई, अमरूद।
अमरूद, अरे वाह,
किन्नू।
किन्नू किन्नू किन्नू,
ये आपने खुद वैसे ऐसे क्यों किया, साथ खुद बैठ के किसी और को भी तो कह ही सकते थे, कोई और कर लेता।
मेरा अपना भी पैशन है, मुझे अच्छा लगता है, ये क्या रह जाए, बच्चों के साथ करना ही है तो फिर खुद ही करेंगे, अच्छा आइडिया भी अपना
जी,
और एक जो अपने जहन में जो चीज है वो जब डिलीवर करनी है तो शायद हो सकता है कोई इतना डिलीवर ना कर सके, ये भी जहन में होता है।
मरहबा, फिर नाज़रीन के लिए प्रैक्टिकल भी देखने के लिए उनके लिए भी सहूलत रहे, आसान रहे कि यूं किया जा सकता है। तो ये निगरान शूरा का प्रोग्राम है रोशनी, इतवार को 3 बजे दोपहर में बराह रास्त अल्हम्दुलिल्लाह रब्बिल आलमीन ये आता था, माह रमजान मुबारक में तो ये नहीं है, तो इंशाल्लाह करीम इसके बाद अल्लाह की रहमत से ये अपना अपने मुकर्रर वक्त के मुताबिक ये हो जाएगा,
कुछ,
तो
कुछ टाइम रमजान के बाद भी थोड़ा टाइम रहेगा,
कुछ टाइम लगेगा, ठीक है इंशाल्लाह करीम। तो ये अच्छे अंदाज अपनाएंगे तो इंशाल्लाह, आपने देखा कितना खुशियों भरा एक माहौल ये बना हुआ था, तो एक तो बच्चों की तरबियत भी होगी और घर में खुशियों वाला एक सहकार भी होगा, और इंशाल्लाह करीम अल्लाह की रहमत का नुज़ूल भी होगा, बरकत भी मिलेगी, अल्लाह हम सबको आफियत अता फरमाए। नाज़रीन की कॉल को लेते हैं जी।
वो कौन से असूल हैं जिन पर इंसान अमल करके खुश रहना सीख सकता है, बराए मेहरबानी रहनुमाई फरमाए।
इज्जत दें, इज्जत लें,
ठीक,
इज्जत दें, इज्जत लें, बस मैं आपको यही कह रहा हूँ। आज इसको देखे, कहने को 10 चीजें मैं और बयान कर सकता हूँ, ऐसा नहीं कि नहीं कर सकता, कोशिश करूँ से 10 चीजें और बयान हो जाएंगे, लेकिन आज आप इसी को ले लें,
मरहबा,
इज्जत और एहतराम, इसको ले लें इंशाल्लाह, क्योंकि अब 10 चीजें दे दूंगा तो 2 रहेंगी, 4-8 इधर उधर हो जाएंगे। आज हम एक ही को लेते हैं,
मरहबा,
कि आज हम अपने इर्द गिर्द घर में आगे पीछे इज्जत और एहतराम के साथ रहेंगे इंशाल्लाह ताला। आप देख ही लीजिएगा, इसका फर्क ना पड़े तो कहिएगा, वो वर्ड ही यूज ना करे जो उसकी एहतराम के और इज्जत के खिलाफ हो।
मरहबा जी, कौन?
माशाअल्लाह, अज़्ज़ा वज़ल, बहुत ही प्यारा सिलसिला चल रहा है, जिस तरह आपने अभी अमीर अहले सुन्नत की अंदाज मुबारक इरशाद फरमाया कि शिकायत नहीं बुराई नहीं, तो अगर हमारे पास बच्चे आए और वो एक दूसरे के बारे में कुछ इस तरह कहे कि ये हम ये इस तरह कर रहे हैं, ये इस तरह कर रहे हैं, तो वो हमें इसलिए बता रहे कि ताकि हम उन्हें समझाएं, तो क्या हम उन्हें समझाएं नहीं, मनाएं नहीं, मना ना करें कि नहीं इस तरह नहीं, इस तरह नहीं, या क्या कहें उसको, मना कर दें कि नहीं शिकायत नहीं बुराई नहीं, उसको इस तरह कर दें, या उनकी तरबियत क्या करना चाहिए,
बच्चे को यही सिखाएं बेटा, शिकायत नहीं करें, ये नहीं, ये मिजाज बच्चे का तो मिजाज बनाए ना, वरना वो तो आए दिन शिकायत करता रहेगा, फिर बेचारा और चीजों में पड़ेगा, फिर गीबतों में पड़ेगा। अगर जब बच्चे नाबालिग पर गुनाह नहीं पड़ रहा होता, लेकिन आला तो फरमाते जो बचपन की आदत पड़ जाए फिर बड़े होकर निकलती नहीं है, बड़ी मुश्किल से निकलती है, तो उसकी आदत को तो आपको उसको बचाने बचाना है। अब वो हो गया, अब अलग से आप किसी और तौर तरीके से बच्चों की इस्लाह भी कर दें आप।
मरहबा जी, कौन?
अब्दुल खालिक अत्तारी वाकेंट से अर्ज कर रहा हूँ। निगरानी शूरा की बरगाह में सवाल अर्ज है कि बस लोग दूसरों को खुश रखने के लिए या हंसाने के लिए चुटकुले सुनाते हैं, और बाज़ औक़ात गुफ्तगु के अंदर हंसी मजाक में बाज़ औक़ात ऐसे जुमले भी बोल देते हैं जो नहीं बोलने चाहिए, और बाज़ औक़ात फोहश गुफ्तगु होती है, और अजीब लोगों का तर्जमा है कि लोग उनकी सोहबत में बैठना भी पसंद करते हैं, उनकी बातें सुनना भी पसंद करते हैं, और उनके बारे में ये भी जुमला मशहूर होता है बड़ा जिंदा दिल आदमी है, बड़ा खुश मिजाज आदमी है, तो क्या ऐसे शख्स को जो دوسروں کو خوش کرنے کے لیے اس طرح کی غلط باتیں کرتا ہو، ایسے بندے کو خوش مزاج کہا جا سکتا ہے اور ایسے بندے کو زندہ دل کہا جا سکتا ہے؟ اس حوالے سے بھی کچھ رہنمائی فرمائیں۔
دیکھیے، ہنسی مذاق کا یعنی خوش طبعی کا ہونا ایک الگ ہے، اور اس کو ہنسی مذاق کو اپنی عادت بنا لینا یا پھر ہنسی مذاق کو اپنا پیشہ بنا لینا، یہ تو انتہائی اس کی مذمت آئی ہے اور اس کو تو پسند بھی نہیں کیا گیا۔ اور پھر خدا نہ خواستہ اگر وہ لوگوں کو ہنسانے کے لیے جھوٹ بولتا ہے یا لوگوں کو ہنسانے کے لیے کسی کی دل آزاریاں کرتا ہے، بے عزتی کرتا ہے، تو وہ اس کا یہ انداز شریعت نے تو اس کو پسند نہیں کیا، دین اس کو پسند، بلکہ اس پر تو حدیثیں موجود ہیں کہ لوگوں کو ہنسانے کے لیے جھوٹ بولتے ہیں، اس کے لیے وعیدیں موجود ہیں۔ تو ایسا شخص اس کو اپنی اصلاح کرنی چاہیے اور ایسوں کی صحبت میں بھی نہیں بیٹھنا چاہیے۔
ٹھیک،
اور ایسوں کی ایسے اگر اپنی اصلاح کر لیں گے تو انشاءاللہ بہت اچھا ہو جائے گا۔
مجھے دو لفظ لگتے ہیں صاحب، ان میں فرق ہونا چاہیے، ایک ہے خوش طبعی، خوش مزاجی، اور ایک ہے مسخرہ پن، ان دونوں میں جو ہے وہ
مسخرہ پن تو مسلمان کو زیب نہیں دیتا نا
جی۔
خوش طبعی، خوش مزاجی کو ایسی بات کر دی جیسے لوگوں کے چہرے پر ہنسی آ گئی، کو مسکراہٹ آ گئی، ماحول کو ہشاش بشاش ہو گیا، ایک الگ چیز ہوتی ہے۔ لیکن اب اچھا وہ پھر اس میں نہ جھوٹ ہو، نہ دل آزاری ہو، نہ کسی کی بے عزتی ہو، اس طرح کی چیزیں تو نہیں ہونی چاہیے نا۔ اب یہ تو کوئی بات نہیں ہوگی کسی کو بے عزت کر کے لوگ ہنسیں گے، کوئی ایسی خوبصورت بات ہو جاتی ہے جس سے لوگوں کے چہروں پر مسکراہٹ آ جاتی ہے۔
جی مرحبا جی، کال لیتے ہیں۔
اگر والد بیٹے سے بلا وجہ ناراض ہوں تو ایسے میں بیٹے کو کیا کرنا چاہیے؟
بیٹے کو منانا چاہیے، وجہ ہو یا بلا وجہ ہو، باپ کا ناراض ہونا بیٹے کے لیے بالکل درست نہیں ہے۔ بیٹے کو چاہیے کہ اپنے والد صاحب کو راضی کرے، قدموں میں بیٹھے اور راضی کرے، بس بیٹے کا کام ماں باپ کو راضی رکھنا ہے۔ اولاد کا کام ایک ہی ہے، یہ بہانے نہ ڈھونڈے گا ہمارا کوئی قصور تھوڑی تھا، ماں باپ خود ہی ناراض ہو گئے، یہ نہ کرے۔ آپ ان کو منائیں، جب آپ اتنے سے تھے نا تو آپ کا تو قصور کو مطلب ماں باپ کا تو قصور تھا ہی کوئی نہیں، آپ تو چھوٹی چھوٹی باتوں پر روٹ کے بیٹھ جاتے تھے تو ماں باپ ہی آپ کو منانے آتے تھے۔ کبھی ماں باپ نے کہا کہ ابھی روٹتا ہے روٹے، کھاتا ہے کھائے، نہیں کھاتا ہے نہیں کھائے، دوائی پیتا ہے پیے، نہیں پیتا ہے نہیں پیے، کبھی ماں باپ نے اولاد کے ساتھ کیا ہے؟ کبھی نہیں کریں گے یار، کیسے کریں گے؟ آپ کسی اولادوں کے مطلب وجہ اور بے وجہ کی باتیں کر رہے ہو۔ البتہ وروں کو چاہیے کہ روٹنے کا بھی کوئی اصول بنا کر رکھیں، ہر چیز پر روٹنے کا نظام بھی نہ رکھیں
جی،
مگر اولاد کو چاہیے کہ ماں باپ کو روٹنے نہ دیں، اگر روٹ گئے ہو تو منا لیں بس،
مرحبا،
اور کوئی دوسری بات نہ کریں
جی۔ کال
محمد ارسلان اتاری، مدینۃ الاولیاء ملتان شریف سے بات کر رہا ہوں۔ ماشاءاللہ سے وے آف سلسلہ بہت پیارا چل رہا ہے۔ نگران شورا آپ سے یہ سوال ہے، کسی مسلمان کو کس طرح خوش کیا جائے جو بیچارہ غریب ہے؟ اس بارے میں مدنی پھول اور شہر میں
ہمدردی خوشی لاتی ہے، کس کوئی ضرورت مند ہے اگر اس کی آپ ضرورت پوری کرتے تو خوشی لاتی ہے۔ اگر آپ کو اللہ تعالیٰ نے وسعت دی، آپ کی کوئی بنیادی ضرورت پوری کر سکتے ہیں جس نے اس کو پریشان کیا ہوا ہے، تو انشاءاللہ وہ خوش ہوگا، آپ کو دعائیں بھی دے گا۔ کچھ بھی نہیں کر سکتے، کب اس کو مسکرا دیں، ہمدردی کر دیں، دو میٹھے بول بول لیں، اس کو مورلی سپورٹ کہتے ہیں، تبھی انشاءاللہ تو اس کو خوشی ملے گی۔ اس کو اللہ نے چاہتا ہوں مسلمان کے دل میں خوشی داخل کرنا، یعنی فرائض کے بعد سب سے افضل عبادت مسلمان کے دل میں خوشی داخل کرنا، یہ یاد ہے۔
سبحان اللہ، اگر کسی مسلمان کے دل میں خوشی داخل کر رہے ہیں شریعت مطہرہ کے بتائے ہوئے طریقے کے مطابق، تو اب یہ کیا ہے؟ یہ قبر کے اندر بھی راحت پانے والے کاموں میں سے ایک کام ہے۔
What is the way of this? چلو سیکھیں.